हाम्रो खगोल हाम्रो खगोल हाम्रो खगोल
नमस्कार। कार्यक्रम हाम्रो खगोलमा यहाँहरूलाई स्वागत छ। सधैँ चाहिँ आज पनि यहाँहरूको सामु उपस्थित भएको छु म बलराम उपाध्याय खकुरेल। सुरु गरौँ आजको पञ्चाङ्गबाट। आज विक्रम सम्वत 2079 साल मङ्सिर महिनाको 10 गते शनिबार, चन्द्रमान अनुसार मङ्सिर शुक्ल पक्षको तृतीया तिथि, मूल नक्षत्र धृति योग, तैतिलकरण आनन्दादि योगमा गद योग, चन्द्रमा धनु राशिमा। आज सूर्योदय बिहान 6:34 हुँदैछ भने सूर्यास्त बेलुका 5:07 हुनेछ। अब यसपछि हामी आज बिहानदेखि भोलि बिहानसम्म जन्मिने बालकहरूको नाम ग्रह गोचरको आधारमा कुन नक्षत्रबाट राख्नुपर्छ भन्ने विषयतर्फ लाग्छौँ। गए राति 1:53 अहिले बिहान 7:30 जन्मिने बालकहरूको नाम मूल नक्षत्रको दोस्रो चरण योबाट राख्नुपर्छ। योगी राज, योगलक्ष्मी जस्ता नामहरू हुन सक्दछन्। यसै गरी बिहान 7:31 दिउँसो 1:08 जन्मिने बालकहरूको नाम मूल नक्षत्रको तेस्रो चरण भ अथवा भाबाट राख्नुपर्छ। यसै गरी दिउँसो 1:09 बेलुका 6:46 जन्मिने बालकहरूको नाम मूल नक्षत्रकै चौथो चरण भीबाट राख्नुपर्छ। भीमार्जुन, भीमलक्ष्मी जस्ता नामहरू हुन सक्छन् भने बेलुका 6:47 राति 12:22 जन्मिने बालकहरूको नाम पूर्वाषाढा नक्षत्रको पहिलो चरण भूबाट राख्नुपर्छ। र राति 12:23 भोलि बिहान 5:58 जन्मिने बालकहरूको नाम पूर्वाषाढा नक्षत्रको दोस्रो चरण धबाट राख्नुपर्छ। यी नामहरू हामीले नेपालको प्रामाणिक समयलाई आधार मानेर तयार पारेको हुनाले नेपालभन्दा बाहिर जन्मिने बालबालिकाहरूको हकमा भने केही तलमाथि हुन सक्ने छन्। आज विशेष कामकाज तथा टाढाको यात्राका लागि पूर्व अथवा उत्तरतर्फ नै आफ्ना सुरुका कदमहरू चालेर कार्यक्षेत्रमा प्रस्थान गर्नु राम्रो हुनेछ। यी त भए पञ्चाङ्ग लगायतका हाम्रा नियमित जानकारीहरू। यी जानकारीहरूपछि अब हामी मङ्सिर महिना पनि चलेको छ। मङ्सिर महिना विवाहका लागि अत्यन्त महत्त्वपूर्ण महिना मानिन्छ किनभने धेरै महिनापछि विवाहको साइतको हिसाबले मङ्सिर महिना पहिलो महिना हो। जसो असारपछि साउन, भदौ, असोज, कार्तिक यी समयलाई विवाहको लागि निषेध गरिएको छ भने त्यसपछि सबैभन्दा पहिला मङ्सिर महिना आउँछ विवाहको लागि उपयुक्त महिना। आफ्ना घरका छोराछोरीहरू, आफ्ना भाइ बहिनीहरूको विवाहका बेलाहरू अथवा कुराहरू चलेका हुन्छन्। विवाह गर्दाखेरि ती विवाह जुराउने तरिका चाहिँ के हो त भन्ने विषयलाई आज हामी चर्चा गर्दैछौँ। सनातन धर्मशास्त्रहरूका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध पछिसम्म राम्रो हुन्छ कि हुँदैन भन्ने विचार अगाडि नै गर्नुपर्छ। यस कुराको विचार ज्योतिषीय गणनाको आधारमा थाहा हुने गर्दछ। कसरी केटा वा केटीको विवाह जुर्छ कि जुर्दैन भनेर थाहा पाउने गरिन्छ भन्ने विषय नै आज हामी यहाँहरूलाई जानकारी दिँदैछौँ। प्राय जसो विवाह जुर्छ कि जुर्दैन भनेर केटा र केटीको गुण हेर्ने गरिन्छ। यहाँहरूले पनि सुन्नुभएको होला केही दुवैजनाको जुराउँदा यति मात्रै गुण आयो रे, त्यस कारणले गर्दा विवाह राम्रो भयो रे, अथवा यति मात्रै आएको हुनाले विवाह राम्रो भएन रे भनेको सुन्न पाइन्छ। यसरी केटा र केटीको गुण हेर्नको लागि विशेष गरेर 8 कुरा जुराउने गरिन्छ। 8 कुराको रिजल्ट भनेको नै कति गुण आयो भन्ने हुन्छ। ती हुन् पहिलो वर्ण, दोस्रो वस्य, तेस्रो तारा, चौथो योनि, पाँचौँ ग्रह मैत्री, छैटौँ गण, सातौँ भकुट र 8 नाडी। यी 8 कुराहरूको विशेष विचार गरेर गुण निकालिन्छ। यीमध्ये प्रत्येकमा निश्चित गुणहरू रहेका हुन्छन्। यसरी यी 8 कुराको गुणको सङ्ख्या मिलाउँदा जम्मा पूर्णाङ्क 36 गुण हुन जान्छ। यसकारण ज्योतिष शास्त्र अनुसार हरेक मानिसमा 36 गुण नै हुन्छ। यही गुणको आधारमा उसका स्वभावहरू पनि हुने गर्दछन्। र केटा र केटी, वर र कन्या बीच विवाह जुर्छ कि जुर्दैन भन्ने कुराको विचार गर्दा पनि केटा र केटीको यही 36 गुणमा कति गुण चाहिँ मिल्न जान्छ, यही गुण मिलेको हिसाबले नै विवाह जुर्छ कि जुर्दैन भनेर निर्गुल गरिन्छ। यसमा 36 गुण चाहिँ टोटल्ली 36 गुण मात्र विचार गर्ने भएको हुनाले कहिले पनि विवाह जुराउँदा 36 गुणभन्दा माथि आउँदैन। ज्योतिष शास्त्रमा केटा र केटीको कुण्डली विचार गर्दा कम्तीमा पनि 18 गुण त आउनै पर्छ। 18 गुणभन्दा कम गुण आएमा विवाह जुर्दैन भनेर ज्योतिष शास्त्रमा बताएको छ विवाह नगर्नु। त्यसपछि 18-20 गुणसम्म आयो भने त्यस्तो विवाहलाई चाहिँ मध्यम किसिमको विवाह मानिन्छ। यसका साथै 21 गुणदेखि 30 गुणसम्म वर र कन्याको आउँदा त्यस्तो विवाह भयो भने त्यसलाई उत्तम किसिमको नै मानिन्छ, त्यसलाई राम्रो सम्बन्ध हुने मानिन्छ भने 30-36 गुणसम्म आएमा त्यसलाई त अति राम्रो हुने, अत्यन्त उत्तम हुन्छ भन्ने ज्योतिषशास्त्रको मान्यता रहेका छन्। यसरी वर र कन्याको विवाह जुराउँदा एउटाको राशिदेखि अर्कोको राशि 6 वा 8 पर्नुलाई पनि राम्रो मानिँदैन। हुन त यसको गणना गुण निकाल्दाखेरि भइसकेको हुन्छ, तर पनि यसबाट 7 गुण आउने भएको हुनाले यसलाई विशेष मानिन्छ, यसलाई भकुट पनि भनिन्छ। एउटाको वर या कन्याको राशिदेखि अर्कोको राशि 6 अथवा 8 पऱ्यो भने त्यसलाई खड्गाष्टक पनि भन्ने चलन छ, षडाष्टक वा दोष भनिन्छ। एउटाको राशिदेखि अर्कोको राशि एक आसपासमा दोस्रो र 12 पर्नुलाई पनि अशुभ नै मानिन्छ, जस्तो लगातारका राशिबीच विवाह गर्नुलाई अशुभ मानिन्छ। यसरीलाई द्विदादश दोष भनेर भनिएको छ भने एक अर्काको राशि वर र कन्याको राशि चाहिँ 5 या 9 एउटा को राशिदेखि विवाह गर्ने अर्कोको राशि चाहिँ 5 पर्यो अथवा 9 पर्यो भने एक आपसमा 5 र 9 सम्बन्ध भन्दछ, त्यसलाई नवम पञ्चक सम्बन्ध भनिन्छ, यसलाई पनि खासै राम्रो मानिँदैन। यदि विवाह जुराउँदा खड्गाष्टक, द्विदादश, नवम पञ्चक यस्ता दोषहरू भएन भने 16 गुणभन्दा माथि आए पनि विवाह गर्नुहुन्छ भनेर शास्त्रहरूमा बताएको भेटिन्छ। विवाह जुराउँदा यी 8 कुराको विचार गरेर गुण अर्थात् स्वभाव मिल्छ कि मिल्दैन भनेर जानकारी लिनै पर्छ। यदि गुण राम्रो मिल्दैन भने विवाहपछि सम्बन्ध पनि राम्रो हुन सक्दैन भन्ने ज्योतिषशास्त्रको मान्यता रहेको छ। विवाह जुराउँदा मुख्यतया गुण धेरै हेरिने भए पनि दुईजनामध्ये एकजना मात्र माङ्गलिक छ कि छैन भनेर पनि विचार गर्नुपर्छ। एकजना मात्र माङ्गलिक भएमा विवाहपछिको सम्बन्ध त्यही माङ्गलिककै कारणले गर्दा शुभ हुने सम्भावना कम हुन्छ, त्यसले पनि वैवाहिक जीवनमा दोष दिन पुग्दछ। तर दुवैजनाको कुण्डलीमा माङ्गलिक दोष छ भने फेरि त्यसलाई चाहिँ त्यो माङ्गलिक दोष लाग्दैन, त्यसले बरु जीवनमा धेरै मङ्गल नै हुन्छ, धेरै राम्रो नै गर्दछ। माङ्गलिक दोषको विचार गर्दा पनि फेरि कुन ठाउँमा मङ्गल बसेर माङ्गलिक योग बनाएको हो भन्ने कुराको पनि विचार गर्नुपर्छ। यदि 7 र 8 स्थानको मङ्गल हो भने त्यो मङ्गललाई चाहिँ अलि बढी अशुभ फल दिनेवाला मानिन्छ, सतमङ्गल्या अथवा अष्टमङ्गलिक भनेर पनि भन्ने यस्तो चलनहरू छन् भने अन्य स्थानमा माङ्गलिक बनेको छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ सामान्य शान्तिहरू गरेर पनि गुण प्रशस्त आएको अवस्थामा विवाहहरू गर्न सकिन्छन्। तर सकेसम्म माङ्गलिक परेका व्यक्तिको विवाह माङ्गलिक वर कन्या नै खोजेर विवाह गरिदिनु अत्यन्त शुभ हुन्छ। तर माङ्गलिक दोष भन्दैमा फेरि डराउनु पनि पर्ने हुँदैन, किनकि यो संसारमा 40% जति मानिस माङ्गलिक हुने गर्दछन्। ती 40% जति मानिस माङ्गलिक हुने भएको हुनाले माङ्गलिकले सबैको वैवाहिक जीवनमा समस्या दिन्छ भन्ने त होइन, तर नजुराइकन गरियो भने त्यसले सम्बन्धमा केही फाटो अथवा वैचारिक मतभेदहरूदेखि लिएर त्यसले कहिलेकाहीँ सन्तानहरूमा बाधा वैवाहिक जीवनलाई असहज बनाइदिन सक्ने चाहिँ प्रष्ट रूपमा देखिन्छ। साथसाथै विवाह गर्दा वर र कन्याको एउटै नाडी पर्नु हुँदैन, नाडीलाई विशेष दोष मानिन्छ। गुणहरू जुराउँदा सबैभन्दा बढी गुण नै नाडीबाट आउने भएको हुनाले नाडी चाहिँ एउटै पर्नु हुँदैन, 3 नाडी हुन्छ, आद्य, मध्य र अन्त्य। फरक फरक नाडीबीच विवाह गर्दा अत्यन्त राम्रो भयो, एउटै नाडीबीच विवाह गर्यो भने त्यसमा दोष लाग्छ भनेर बताएको छ। नाडी दोषबाट कस्ता कस्ता समस्याहरू आउन सक्दछन्, कस्तो अवस्थाको लागि चाहिँ नाडी दोष भनिन्छ र नाडी दोष नलाग्ने अवस्थाहरू के हुन्छन् भन्ने विषय चाहिँ हामी आगामी कार्यक्रममा प्रस्तुत गर्ने नै छौँ। आजको कार्यक्रमबाट म बलराम उपाध्याय खकुरेल बिदा चाहन्छु। हस्त, नमस्कार।